अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा राकेश मिश्र र तुला अधिकारीको हार्दिक स्वागत छ। पत्र पत्रिकामा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
बाँकीका स्थानीय निकायमा इजलास बिनै न्यायिक सुनवाई सुरु, 80% सम्बन्ध विच्छेदका मुद्दा।
बागेश्वरी मन्दिरको बहुमूल्य बाकस आज खोलिँदै, महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापक पत्नीलाई अवैधानिक नियुक्ति।
कैलालीमा 30% किशोरी आमा, चैत्र 1 गतेदेखि 20 वर्ष पुराना गाडी देशभर चल्न नपाउने।
र रेल विस्तार अध्ययन गर्न भारतीय टोली नेपालगञ्जमा, रुपैडियादेखि कोलपुरसम्मको छोटो दूरीका कारण सुरक्षा चुनौती बढ्ने चिन्ता।
आहा, कति मिठो तिम्रो हातको चिया,
कति मख पार्न जाने कि?
मख पर्ने कुरा त अर्कै छ, लौ सुन, अब कुमारी ब्याङ्कमा 11% ब्याज पाइन्छ नि, त्यो पनि महिनै पिच्छे।
हो र, कति वर्ष राख्नु पर्ने रहेछ?
वर्ष होइन, दिन, त्यो पनि जम्मा 180 दिन, साथमा मासिक ब्याज भुक्तानी पनि।
आहा, यो त एकदमै मख पर्ने कुरा रहेछ, हामी पनि आजै जाउँ कुमारी ब्याङ्कमा खाता खोल्न।
अब कुमारी ब्याङ्कमा पाउनुहोस् 11% ब्याज दर, 180 दिने विशेष मुद्दती खातामा, विशेषताहरू न्यूनतम मौजदात्रु 1 लाख, मासिक रूपमा ब्याज भुक्तानी। यो योजना व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपकर्ताहरूमा कुमारी ब्याङ्कको सबै शाखाबाट उपलब्ध छ। यो योजना सीमित अवधिको लागि मात्र। कुमारी ब्याङ्क, सबैका लागि सधैँका लागि।
पश्चिम डायरीको सुरुमा, बाँकेका स्थानीय निकायमा इजलास बिनै न्यायिक सुनवाई सुरु भएको र 80% जसो चाहिँ सम्बन्ध विच्छेदका मात्रै मुद्दा रहेको खबर छ। मुद्दाको चाप बढ्दै गएपछि न्यायिक समितिले इजलास बिना नै विवादको सुनवाई सुरु गरेका छन्। स्थानीय सरकारका उपप्रमुखले विवाद सुनवाईका लागि आफ्नै कार्यकक्षलाई इजलासका रूपमा प्रयोग गरेका हुन्। न्यायिक समिति संयोजकमा उपप्रमुख तोकिएका छन्। मुद्दा सुनवाईका लागि स्थानीय सरकारले छुट्टै गोप्य इजलास स्थापना गर्न ढिलाइ गर्दा यो समस्या भएको हो, जसका कारण समिति संयोजकहरूले दैनिक प्रयोग गर्ने कार्यकक्ष नै इजलास जस्तै भएका छन्। खजुरा गाउँपालिकाको न्यायिक समितिमा करिब 3 दर्जन मुद्दा दर्ता भएका छन्। यी मुद्दाहरूमा पनि सम्बन्ध विच्छेद, लेनदेन, कुटपिट, जग्गा सम्बन्धी मुद्दाहरू नै बढी छन्। नेपालगञ्ज उपमहानगरपालिकाले पनि समितिका लागि छुट्टै इजलास स्थापना गरेको छैन। कोलपुर उपमहानगरपालिकाका उपप्रमुख तथा समिति संयोजक सञ्जु चौधरीले इजलास अभाव भए पनि मुद्दाको सुनवाई जारी राखेको बताउनुभयो। ठाकुर सिंह थारूले कान्तिपुरमा खबर लेख्नु भएको छ।
यता नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरको संयोजकत्वमा गठित न्यायिक समितिले इजलास सञ्चालन गरेको छ। प्रथम नगरसभामा गठन भएको समितिले अहिले उजुरीमा न्याय सम्पादनको काम थालेको नेपालगञ्ज उपमहानगरपालिका कानुन शाखाकी प्रमुख माया शर्माले भन्नुभयो। सातामा 1 दिन इजलास सञ्चालनको योजना सहित काम थालिएको हो। उपमहानगरपालिकामा अवैध निर्माण, कब्जा, खिचौला, सामान्य विवाह, हकदाबी, सन्धिहार विवाद, नक्सा, विपरीत भवन निर्माण, जग्गा मिचेको र सम्बन्ध विच्छेद लगायतका विषयमा उजुरी पर्ने गरेको शर्माले जानकारी दिनुभयो। 2074 माघ 15 अहिलेसम्म 3 इजलास मात्र सञ्चालन भएको छ। सातामा 1 पटक इजलास सञ्चालन गर्ने तय गरिएको तालिका कार्यव्यस्तता लगायतका कारणबाट प्रभावित हुँदै आएको छ दैनिक नेपालगञ्जमा खबर छ।
नेपालगञ्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसमा प्रतिस्पर्धा बिना नै प्राध्यापकका पत्नीलाई आंशिक पदमा नियुक्त गरिएको तथ्य बाहिर आएको छ। राजनीतिक प्रभाव जमाएका ती प्राध्यापकको दबावमा परेर क्याम्पसको शिक्षा संकायको सिफारिसमा क्याम्पस प्रशासनले उनीहरूलाई नियुक्त गरेको हो। क्याम्पसका स्थायी प्राध्यापक हरि तिमिल सेनाकी पत्नी मीना, इन्द्र भण्डारीकी पत्नी चित्रा र हरि तिवारीकी पत्नी अनितालाई अवैधानिक रूपले नियुक्त गरिएको हो। क्याम्पस प्रमुख गणेश रेग्मीले आगामी चैत्र 1 गतेबाट लागू हुने गरी तिनैजना प्राध्यापक पत्नीलाई आंशिक प्राध्यापकको नियुक्ति पत्र प्रदान गरिसकेको समेत खबर अर्जुन ओलीले आजको नागरिक पश्चिमेलीमा लेख्नु भएको छ।
बागेश्वरी मन्दिरको सुन चाँदी राखिएको भनिएको बाकस आज खोलिने भएको छ। जिन्सी राखिएको भनिएको बाकसको रहस्य आज बाहिर आउने भएको हो। मालपोत कार्यालयमा रहेको बाकसभित्र के कति सम्पत्ति रहेको भन्ने कौतूहलता जनमानसमा रहेको छ। आज त्यो रहस्यको खुलासा बागेश्वरी मन्दिर व्यवस्थापन समितिले गर्दैछ। 30 वर्ष अघि मन्दिरको सुनचाँदी र नगद लगायतका सम्पत्ति राखिएको फलामका 3 बाकसहरू मालपोत कार्यालयमा अलपत्र अवस्थामा रहेको छ। आज बिहान 9 बाकस खोल्ने तय भएको छ। आइतबार बसेको बैठकमा सहभागी अधिवक्ता बलबहादुर चन्दले भन्नुभयो, बाकसबाट प्राप्त हुने सम्पत्तिलाई सरकारी स्वामित्व रहेको बैङ्कमा दाखिला गर्ने निर्णय समेत भएको छ। दैनिक नेपालगञ्जमा खबर छ।
कैलालीको टिकापुरकी सुनिता परियार नाम परिवर्तनले 14 वर्षको उमेरमै बच्चा जन्माउनु भयो। उहाँले हाडनाताकरणीबाट गर्भ रहन गएपछि कलिलो उमेरमै बच्चा जन्माउनु पर्यो। तर 21 वर्षकी भगिसरा साउद नाम परिवर्तनलाई भने बच्चा जन्माउनै पर्ने त्यस्तो कुनै बाध्यता थिएन। यो उमेरमै उहाँले 3 जन्माएर स्थायी वन्ध्याकरण गर्नुभयो। 17 वर्षको उमेरमा पहिलो सन्तानलाई जन्म दिएकी भगिसराले 16 वर्ष नपुग्दै घर परिवारको सहमतिमा मागी बिहे गर्नुभएको थियो। यी दुई किशोरी आमाहरू टिकापुर अस्पतालमा नवजात शिशुलाई जन्म दिने प्रतिनिधि पात्र मात्रै हुन्। यस्ता थुप्रै किशोरी आमाहरू छन् जसले बिहे गर्ने उमेर नपुग्दै शिशुलाई जन्म दिएका छन्। आर्थिक वर्ष 73-74 अस्पतालमा बच्चा जन्माएका आमामध्ये करिब 30% 20 वर्ष मुनिका रहेको तथ्याङ्क छ। योगेश रावलले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
रेल सेवा विस्तारका लागि स्थलगत अध्ययन गर्न भारतीय प्राविधिक टोली नेपालगञ्ज आएको छ। टोलीले सोमबारबाट अध्ययन थालेको छ। 2 इन्जिनियरसहित प्राविधिक समूहले 1 सातासम्म सर्वेक्षण गर्नेछन्। सीमावर्ती भारतीय बजार रुपेडिया स्थित नेपालगञ्ज रोड हुँदै नेपालगञ्जको पिप्राहवा रान्चा विमानस्थलबाट कोलपुरसम्म रेल विस्तारका लागि अध्ययन गरिनेछ। भारतीय केन्द्रीय सरकारको आर्थिक सहयोगमा नेपालगञ्ज कोलपुरसम्म रेल विस्तार योजना परेको हो। ठाकुर सिंह थारूले कान्तिपुरमा खबर लेख्नु भएको छ।
यसैबीच रुपेडियादेखि कोलपुरसम्म रेलवे सञ्चालन भए चेक जाँचमा सुरक्षा चुनौती बढ्ने सरकारी अधिकारीले प्रतिक्रिया दिएका छन्। बाँकेमा रेलवे लाइन विस्तारमा आवश्यक सहयोगका लागि गठित समितिका सदस्य मालपत कार्यालय बाँकेका प्रमुख दीर्घबहादुर पोखरेलले 18 किलोमिटरको दूरीभित्र रेल सञ्चालनको प्रक्रिया उचित नरहेको बताउनुभयो। लामो दूरी तय गर्ने हिसाबको जमुना क्षेत्रमा मात्र अन्तिम स्टेसन राख्ने गरी डिजाइन हुनुपर्नेमा अन्य तरिकाले सीमा वारपार गर्ने लाइनले चेक जाँचमा चुनौती उत्पन्न गर्ने उहाँले बताउनुभयो। उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष वसन्त गौतमले भारतीय रेलवेले सीमावर्ती क्षेत्रमा सुरक्षा जोखिम बढाउने संकेत देखा परेको बताउनुभयो। दैनिक नेपालगञ्जमै खबर छ।
सरकारले आगामी चैत्र 1 गतेदेखि मुलुकभर 20 वर्षभन्दा पुराना गाडी चलाउन नदिने भएको छ। पुराना गाडीले प्रदूषण बढाएको भन्दै हटाउने निर्णय लिएको हो। गत वर्ष फागुनमै यस्ता गाडी हटाउने निर्णय भए पनि पुरै कार्यान्वयनमा आउन सकेको थिएन। काठमाडौँबाट विस्थापित गाडी उपत्यका बाहिर सञ्चालनमा छन्। यातायात व्यवस्था विभागले अब मुलुकभरिबाटै 20 वर्ष पुराना गाडी हटाइने जनाएको छ। पहिलो चरणमा गाडी धनीलाई जेसिज इन्जिन बुझाएर पुराना गाडी पत्रु गर्न अनुरोध गरिसकेको विभागका निर्देशक तुलसीराम पौडेलले बताउनुभयो। तर अहिलेसम्म कसैले बुझाएका छैनन्। उहाँले भन्नुभयो, चैत्र 1 ट्राफिक प्रहरीसँग समन्वय गरेर पुराना गाडी नियन्त्रणमा लिन्छौँ। मुलुकभरका यातायात कार्यालयले पुराना गाडी नियन्त्रणमा लिन निर्देशन दिइसकेको छ, पौडेलले बताउनुभयो। कान्तिपुरमा खबर छ।
सशस्त्र द्वन्द्वका बेला बन्द बर्दियाका छोटी भन्सार पुनः स्थापित नहुँदा बर्दियामा राजस्व सङ्कलन प्रभावित भएको छ। जिल्लाका 6 यस्ता भन्सार 1.5 दशकदेखि बन्द छन्। सञ्चालन नहुँदा नाकाबाट आयात निर्यात बापत राजस्व सङ्कलन शून्य रहेको छ। कार्यालय नभएपछि चोरी निकासी पनि बढेको छ। स्थानीय पडेरिया, गणेशपुर र पश्चिम छेदापुर, धनौरा, कोठियाघाट र ईश्वरीगञ्ज नाकाका छोटी भन्सार अन्यत्र स्थानान्तरण भएपछि पुनः सञ्चालनमा आएका छैनन्। कान्तिपुरले खबर छापेको छ। पश्चिम डायरीमा बाँके रेडक्रसका आगामी योजना।
अहिले पालिका पनि 20 वर्षको बाद भए पनि पालिकाको गठन भयो, जुरमुराइराख्नु भएछ। हामीले पुर्याइदिने के हो भने जम्मै टेक्निकल सपोर्ट, जे जति चाहिन्छ हामी टेक्निकल सपोर्ट पुर्याउँछौँ। हाम्रो पास भएको जे जति रिसोर्स छ त्यो दिन्छौँ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
नयाँ सुट, जुत्ता, ब्याग होइन, कहाँको सवारी हो?
जान लागेको म त काठमाडौँतिर, बरु आफूलाई जुन पायो त्यही होटलमा बस्न मन लाग्दैन।
ल, तिमीलाई थाहा छैन, नेपालगञ्जमा रहेको होटल सनराइज काठमाडौँको सुन्धारामा खुल्यो नि।
ए, होटल सनराइज प्लाजा प्राली भन्या त्यही हो? यति भए त भइगयो नि।
स्वादिष्ट खाना र आरामदायी बासस्थानका लागि काठमाडौँको सुन्धारा होटल सनराइज प्लाजामै जानुहोस् है।
त्यो पनि भनिरहनु पर्ने कुरा हो र, लाग्यो सुन्धारा बसिन्छ होटल सनराइजमै।
बालश्रम मुक्त एकमात्र आफ्नै होटेल होटेल सनराइज पोखरा लाइन सुन्धारा काठमाडौँ। सम्पर्क नम्बर 01-42-63-158 र 98-5-80-21-828।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके, हाम्रा सेवाहरू
24 घन्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके,
फोन नम्बर 081-414-007 र 98-482-63-399।
पशुपालक कृषकहरूलाई खुसीको खबर, राप्ती सुनारी गाउँपालिकाको पशु सेवा शाखाले यही माघ महिनादेखि गाई, भैँसी र बाख्रामा कृत्रिम गर्भधान मार्फत नस्ल सुधार सेवा सञ्चालन गरिरहेकोले सेवा एवं सल्लाहको लागि तपसिल अनुसारको ठेगानामा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ। पशु प्रजनन केन्द्र अगैया, पशु प्रजनन केन्द्र फतेपुर, पशु सेवा केन्द्र ढकेरी, कुसुम, धामपुर तथा आफूलाई पाएक पर्ने कुनै पनि पशु सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ। सम्पर्क व्यक्ति बडेलाल कोहार, पशु चिकित्सक, सम्पर्क नम्बर 98-478-92-807।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर,
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको अध्यक्षमा गोवर्धन सिंह सम्झना दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ। रेडक्रस बाँकेका प्राथमिकता र आगामी योजनाबारे कुराकानी गर्दै अध्यक्ष सम्झना,
लोकल स्तरको डिजास्टर म्यानेजमेन्ट कमिटी कसरी बनाउन सक्ने, त्यहाँ रेडक्रसको भूमिका के, किनकि अहिले लो स्थानीय सरकारको पासमा तपाईँको सब चिज छ, उसको पास रिसोर्सेस छ, मेन पावर, हामीले बनाइदिएका मेन पावर पनि सम्बन्धित चाहिँ के छ, तपाईँको त्यही गाउँपालिकाहरू नगरपालिकाको सम्पत्ति हो नि, बिस्तारी बिस्तारी त्यो पावरलाई पनि हामी ह्यान्ड ह्युमेनिटेरियन पावरलाई पनि सिफ्ट गर्दै जान्छु र स्थानीय स्तरको के अरे लोकल सरकारलाई पनि केही ल्याउँ, जसरी अब यहाँलाई थाहा होला डिजास्टर म्यानेजमेन्ट एक्ट र रिस्क म्यानेजमेन्ट एक्ट 2074 बन्यो, त्यो 2074 पूर्ण व्याख्या गरिएछ, सेन्ट्रल लेभलबाट लोकल स्तरसम्मको गभर्मेन्टलाई के कसरी काम गर्ने त्यसैको एडजस्ट गर्दै कसरी जाने भन्दाखेरि हामी चाहिँ डिडिएमसी भनौँ नि, जिल्लाको म्यानेजमेन्ट कमिटी जसलाई डिडिआरसी भनिन्छ, त्योसँग समन्वय गरेर मिलाइरहेका छौँ। हाम्रो लक्ष्य भनेको अहिले मैले पनि देखेको र साथीहरूको समन्वयात्मक गर्न सक्यौँ भने यो जिल्लामा जुनसुकै चुनौती पनि चाहिँ के विपदको आउन सक्छ त्यसको हामी समाधान गर्न सक्छौँ भन्ने एउटा अहिलेको लक्ष्य आगामी दिनको यो हो मेन लक्ष्य हामीले लिएको। यो
प्राथमिकता भनेको तपाईँको त्यही भयो त्यसो भयो होइन, योजनाको अथवा कार्यक्रमको प्राथमिकता भनेको अहिलेको स्थानीय तह अथवा स्थानीय निकायसँग कसरी सहकार्य गर्ने र डिजास्टरमा आइपर्ने चुनौतीलाई चाहिँ नि सामना गर्नलाई सहज बनाउने त्यही हो तपाईँहरूको लक्ष्य।
सहज बनाउनको निम्ति किनभनेपछि त्यो सहज बनाउनु त टेक्निकल कुराहरू हुन्छ यहाँ धेरै जसो होइन, मानुस चाहिँ स्टोरी कम्पाइलहरू गरेर राखे हुन्छ, हामीले विभिन्न किसिमको चाहिँ गोदामहरू घरको निर्माण गर्नुपर्छ, बाढी जसरी हामी तपाईँलाई त यु नो एभ्रिथिङ होइन, यहाँ परेपछि कसरी छ के अरे तपाईँको राप्ती पारी जाने अवस्थाको सिर्जना हुन्न। त्यही बेलामा त्यसरी प्रिपेरेसन गरेर अगर राख्न सक्यो गोदाम घरमा 2-4-5 सय परिवार राख्न सक्ने रेडी टु इट फुडहरू भयो होइन, तपाईँको नन फुड आइटम्सहरू भयो, अरू उसको चाहिँ के भन्छ तपाईँ रिलिफ र रिस्पोन्सका चाहिँ मेटेरियलहरू राख्न सक्यौँ भने ग्वाचै परिदिएको खण्डमा हाम्रो त प्रत्येकै 14 उपशाखाको मार्फतबाट हामी जम्मै 8 पालिकाहरूमा हाम्रो उपस्थित छ। अहिले पालिका पनि 20 वर्षको बाद भए पनि पालिकाको गठन भयो, जुरमुराइराख्नु भएछ। हामीले पुर्याइदिने के हो भने जम्मै टेक्निकल सपोर्ट जे जति चाहिन्छ हामी टेक्निकल सपोर्ट पुर्याउँछौँ, हाम्रो पास भएको जे जति रिसोर्स छ त्यो दिन्छौँ। दैवी प्रकोप या विपदको बेलामा सम्बोधन गर्न सक्ने एउटा चाहिँ यस्तो संयन्त्र तयार गर्न सकौँ स्थानीय स्तरबाट मिलेर, कि त्यसमा चाहिँ खालि यो रेड क्रसले गरेको मात्रै पनि होइन, नेपालले के अरे बाँके जिल्लाका बिलाका सम्पूर्ण त्यो ह्युमेनिटेरियन सर्भिस दिन सक्ने साथीहरूले परेको बेलामा दिन सक्छौँ कि भन्ने त्यो चाहिँ एउटा मुख्य लक्ष्य लिएर हामी अगाडि बढाउँदैछौँ। यो
बाँके जिल्लाको मेन आग लागि र बाढीको समस्या बढी हुने गरेको र यो बाँके रेड क्रसको भूमिका पनि कता कता बाढीमा मात्रै र आग लागिमा मात्रै त्यो पनि भएको बेलामा देखिने अघि पछि चाहिँ नि अलि इनएक्टिभ जस्तो भनेर टिप्पणी अथवा मैले भने त्यो गलत हुन्छ।
अब यसको मैले तपाईँको दुई फ्याक्टर यसमा छ हेर्नुहोस्। एउटा कस्तो छ भने हामीले हाम्रो कार्यक्रमहरूको जसरी अघि मैले तपाईँलाई निवेदन गरेँ नि 14 उपशाखा छ, जुन 14 उपशाखाको चाहिँ के भन्छ तपाईँको कार्य गर्ने क्षेत्रहरू हाम्रो समस्त बाँके जिल्ला छ। पहिले त 35-36 गाविस हुन्थ्यो, आज त्यसरी आइरहेको छ। तर हामीले आफ्नो चाहिँ के भन्छ जुन रेगुलर वर्क छ नि, रेगुलर वर्कमा हाम्रो के हुन्छ भने जुन तपाईँको परेको बेलामा तयारी भएर बस्ने आफ्नो ठाउँमा छँदैछ, अनि तयारी गरेर परेको बेलामा त्यहाँ चाहिँ के भन्छ गएर चाहिँ के भन्छ तपाईँको अपरेसन गर्ने भन्ने सिलसिलामा त हाम्रो कसो भने कम्युनिटी बेस अर्गनाइजेसन हो। हाम्रो चाहिँ पावर भनेको कम्युनिटी हो। परेको बेलामा हामी यहाँबाट दौडेर जान कोही सक्दैन, यहाँबाट परेको बेलामा त्यो कम्युनिटी नै गर्ने हो नि सबभन्दा पहिले। त कम्युनिटीलाई सशक्त कसरी गर्न सकिन्छ त्यो हाम्रो मेन धारणा हो, सबैको पनि होला जस्तो, तर हाम्रो मेन धारणा हो। यसकारण हामीले के गर्छौँ भने हाम्रा म्याक्सिमम चाहिँ कल्छ उपशाखाको मार्फतबाट ती चाहिँ कल्छ अवसरहरू सिर्जना गरेर त्यही कम्युनिटीका युथहरूलाई, कम्युनिटीको विभिन्न विङ्सहरूलाई, कम्युनिटीका विभिन्न चाहिँ अरू साथीहरूले काम गर्ने जिओज एनजिओजहरूलाई समेटेर हामीले त्यहीँ नै एउटा पूर्वाधारहरू तयार गरिराखेको हुन्छौँ। के अरे प्रकोप परेको बेलामा बाढी या चाहिँ कल्छ तपाईँको चाहिँ भनौँ नि आग लागि या अरू यावत भरेको बेलामा त्यो रिस्पोन्स गर्न सक्ने, त्यो सम्बोधन गर्न सक्ने त्यो मेकानिजहरू तयार गरेर राखेका छौँ। अब गाउँपालिकातिरबाट पनि सहकार हुन्छ, पुलिस प्रशासनहरू ठाउँमा छ तिनले सहकारी गरिरहेको छ, एवेरनेसको कुरा है। अनि परेको बेलामा झ्वाप्पै त गर्न सक्छ, हामीलाई थाहा छ परेको बेलामा आग लगाएको निम्ति नेपालगञ्जबाट दमकल गएर बुताउला भन्ने त्यो त कल्पनै नगरे हुन्छ, प्रयास हुन्छ, त्यो त अहिलेसम्म हुन्न। तर त्यसकारण त्यही चिजको छ, भोलि के अरे भनौँ नि जिल्ला के अरे समितिले यो DDRC पनि त्यहाँ त्यो क्षेत्रमा एउटा दमकल राख्ने भनेको आज 10 वर्षबाट गराइदिएको छौँ, भए छैन।
नेपाल रेड क्रस सोसाइटी बाँके शाखाका अध्यक्ष गोवर्धन सिंह सम्झना र नीरज गौतम। अब अर्को सन्दर्भ, बाँकेको बैजनाथ गाउँपालिकाको नियमित गाउँसभाको बैठकमा विभिन्न कानुन तथा कार्यविधि पारित गर्नुका साथै संशोधन सहितका कार्यक्रम र महत्त्वपूर्ण निर्णयहरू गर्दै हिजो औपचारिक रूपमा सकिएको छ। यी फागुन 4 गतेबाट सुरु भएको गाउँसभाको विभिन्न समयमा बसेको नियमित बैठकले करिब 1 महिना लामो वृहत छलफलपछि महत्त्वपूर्ण कानुन तथा कार्यविधि पारित गर्दै संशोधन सहितका कार्यक्रम तथा निर्णयहरू पारित गरेको प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र बहादुर माझीले जानकारी दिनुभयो। मिसन टुडेमा खबर छ, यता जाजरकोटको नलगाड नगरपालिकाको दोस्रो नगरसभाले 8 कानुन निर्माण गरेको छ। स्थानीय सरकार सञ्चालनका लागि नलगाड नगरपालिकाले 8 एन नियम र नियमावली पास गरेको छ। नगरसभाले पहिलो नगरसभाबाट विनियोजित बजेटको समेत समीक्षा गरेको छ। अन्नपूर्ण पोस्टमा खबर छ।
बर्दियाका 6 मध्ये 3 नगरपालिकासित मात्र दमकल रहेका छन्। अन्य नगर र 2 गाउँपालिका दमकलविहीन छन्। गुलरिया, मधुबन र राजापुर नगरपालिकाले दमकल खरिद गरेको बताएका छन्। ठाकुरबाबा, बाँसगटी, बारबर्दिया नगरपालिका र गेरुवा र बढियाताल गाउँपालिकामा एउटै दमकल छैन। करिब 4,75,000 जनसङ्ख्या भएको बर्दियामा 3 दमकलले थेग्न सक्ने स्थिति नभएको स्थानीयको भनाइ छ। गत वर्ष बर्दियामा साना ठुला गरी 32 ठाउँमा आगो लागेको थियो। कान्तिपुरमा खबर छ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको घोडाघोडी नगरपालिकाका 10 आमखैया जंगल नजिक हिजो बेलुकी बस दुर्घटना हुँदा 17 जना घाइते भएका छन्। घाइतेहरूको सुखड स्थित घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ। त्यसै गरी बझाङमा जीप दुर्घटना हुँदा 7 जना घाइते भएका छन्। पश्चिम टुडेमा खबर छ।
वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका युवाको अगुवाईमा रोल्पामा सामूहिक कोष स्थापना गरिएको काशीराम डाङ्गीले कान्तिपुरमा लेख्नुभएको छ। दाङको खबरमा घोराई उपमहानगरपालिकाले बजार क्षेत्रमा रहेका छाडा पशु चौपायको व्यवस्थापन थालेको छ। त्यहाँ छाडा गाई गोरुहरू सङ्कलन गरी पाल्ने किसानलाई दिने अभियान चलाइएको छ। पश्चिम डायरीमा स्थानीय तहमा विकास बजेट खर्च गर्नै सकस,
विकास निर्माणका कार्यक्रमहरू एउटा तालिकामा हुनुपर्ने हो, स्थानीय निकायले त्यो कार्यक्रमको तालिका बनाउन नसक्दा पनि यो बजेट खर्च हुन नसकिराखेको
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
हरि शरणम। ओहो जेठे नानी
नमस्कार है आमा।
नमस्कार, नमस्कार।
आज त आमा छोरा नै पो तरकारी केलाउँदै हुनुहुन्छ त।
आज हाम्रो टोलको साना तरकारी व्यवसायको मिटिङ छ अरे, बुहारी तिनजना तयार हुँदैछ अनि आमा छोरा जुट्यौँ।
आहा, साह्रै खुसी लाग्यो है यो कुरा सुनेर चाहिँ। यसरी घर परिवारको सहयोग पाए पो महिला अघि बढ्न पाउँथे।
हो नि बहिनी,
कृषिमा महिलाको योगदानको कदर गरौँ। चुलो चौकोदेखि खेतीबारीसम्मको काम मिलिजुली बाँडौँ। अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सही अभियानको ऐक्यबद्धता।
अब हामी भर्खरै जन्मेको शिशुलाई कसरी हेरविचार गर्नुपर्छ भन्ने विषयमा छलफल गरौँ।
साँच्चै यो त एकदमै जरुरी छ।
जन्मना साथ शिशुलाई नरम, सफा र सुक्खा कपडाले पुस्ने, 1 घन्टाभित्रै आमाको बिगौती दुध खुवाउनु पर्छ। शिशुलाई आमाको छातीमा टाँसेर राख्नु पर्दछ।
ए,
शिशुलाई 2-2 घन्टाको फरकमा स्तनपान गराउनु पर्दछ।
अनि नाभि कसरी सफा गर्ने नि नानी?
नाभि काटेको ठाउँ सफा र सुक्खा राख्नु पर्छ। काटिएको नाभिको वरिपरि क्लोरहेक्सिडिन मलम अर्थात् नाभि मलम बाहेक अरू केही लगाउनु हुँदैन।
अनि नानी बच्चालाई कहिले नुहाउने नि?
बच्चालाई जन्मेको 24 घन्टा पछि मात्रै नुहाइदिनु पर्छ। बच्चालाई न्यानो पार्न आमाको छातीमा टाँसेर राख्नु पर्छ। हरेक गर्भवती महिलाले जन्मेको शिशुलाई नरम र सफा कपडाले पुछि आफ्नो छातीमा टाँसेर राख्नुपर्छ र 1 घन्टाभित्रै बच्चालाई स्तनपान गराउनुपर्छ। 24 घन्टापछि मात्रै नुहाउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
दलित महिला संघमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस दलित महिला संघ बाँकेमा निम्न कर्मचारी आवश्यकता भएको हुँदा इच्छुक तथा योग्य उम्मेद्वारहरूबाट दरखास्त आह्वान गरिन्छ। पद डिस्ट्रिक्ट फाइनेन्स प्रोक्युरमेन्ट अफिसर, संख्या 1 जना, न्यूनतम योग्यता व्यवस्थापन संकायली, स्नातक उत्तीर्ण गरेको, एनजिओ आइएनजिओमा 2 वर्ष कार्य अनुभव भएको, कम्प्युटर सफ्टवेयर र एकाउन्टिङ सफ्टवेयरको राम्रो ज्ञान भएको, समयमै भुक्तानी गर्न लिनुपर्ने र दिनुपर्ने खर्चको सुनिश्चितता गर्ने, जिल्ला स्तरको कार्यक्रम गर्दा वित्त सम्बन्धी योजना बनाउन जिल्ला परियोजना जना संयोजकलाई सहयोग गर्ने, संस्थामा रहेको चल र अचल सम्पत्तिको रेकर्ड राखी व्यवस्थापन गर्ने र संस्थाको नीति नियम र विधानमा रही काम गर्ने। इच्छुक उम्मेद्वारले निम्न ठेगानामा आफ्नो बायोडाटा सिभी पत्राचार गर्न सक्नुहुनेछ। इमेल एड्रेस fedo.bankei@gmail.com अथवा दलित महिला संघको कार्यालय बाँके, सम्पर्क नम्बर 081-5241-432, 98-82-76-287 र 98-84-66-761।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्ण सार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन। पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। निर्वाचन भएको 9 महिना पुग्दा अहिलेसम्म बाँकेका स्थानीय तहमा विनियोजन गरिएका मध्ये झन्डै 21% मात्र बजेट खर्च भएको छ। यही गतिमा बजेट खर्च हुने हो भने चालु आर्थिक वर्षमा स्थानीय तहले झन्डै 60% मात्र बजेट खर्च गर्न सक्ने देखिएको छ। स्थानीय सरकार सञ्चालन ऐन अनुसार ज्येष्ठ मसान्तभित्र मात्र स्थानीय तहले बजेट खर्च गर्न पाउने कानुनी व्यवस्था छ। यसरी तोकिएको समयमा बाँकेका स्थानीय तहले पर्याप्त बजेट खर्च गर्न नसक्नुका बारेमा सर्वसाधारणको प्रतिक्रियासहित सुनौ रजनी योगीले सङ्कलन गरेको आजको नागरिक आवाज।
विष्णु प्रसाद नेउपाने। यसको प्रमुख कारण त मलाई त राजनीतिक इस्यु नै भन्न मिल्छ, किनभने हरेक जनप्रतिनिधिहरू कुनै न कुनै राजनीतिक पार्टीमा पार्टीसँग सम्बन्धित हुनुहुन्छ। उहाँहरू चाहिँ आफ्नो पार्टी अर्को पार्टी आफ्नो ठाउँ भन्ने जस्तो गरेर चाहिँ यो बजेट कार्यान्वयन चाहिँ हुन सक्दैन जस्तो लाग्छ मलाई।
मेरो नाम अनुराधा थापा। त्यसको कारण त मलाई लाग्छ यो बजेटको अहिले कुन शीर्षकमा कति खर्च गर्ने हो, कार्य योजना नभएको हुनाले सायद त्यही कम खर्च भएको
हो। मेरो रुद्रनाथ शर्मा आचार्य हो। पहिलो कारण चाहिँ जनतालाई के कति बजेट आएको छ र के कति शीर्षकमा खर्च गर्न सकिन्छ भन्ने कुरो जनतालाई थाहा नभएर पहिलो नम्बरमा होइन। अब दोस्रो नम्बरमा चाहिँ अब यो जनप्रतिनिधिहरूले राखेर जनतालाई केही किसिमको सुझावहरू दिनु पर्यो, यस्तो बजेट आएको छ यस्तो यस्तो शीर्षकमा खर्च गर्न सकिन्छ, हजुरहरू माग गर्नुहोस् भनेर चाहिँ उनीहरूले अब केही सूचना प्रवाह गरिदिनु पर्यो र गरेर चाहिँ जनतालाई चाहिँ सचेत बनाउनु पर्यो। त्यसो भएपछि मात्रै भल्ल खर्च हुन सक्ला।
चन्द्र प्रकाश देवकोटा, कतिपय ठाउँमा स्थानीय सरकारको अभ्यास गर्नै नजानेर यसको पद्धति नबुझेर पनि यो समयमा खर्च हुन सकिराखेको छैन, कार्यान्वयनमा लैजाँदाखेरि प्राविधिक ढङ्गले ती बजेटहरू अन्तिममा मात्रै पेमेन्ट दिन मिल्ने गरिकन हुने भएका कारणले एउटा कारण हो भने, अर्को स्थानीय स्तरमा जति पनि विकास निर्माणका कार्यक्रमहरू एउटा तालिकामा हुनुपर्ने हो, स्थानीय निकायले त्यो कार्यक्रमको तालिका बनाउन नसक्दा पनि यो बजेट खर्च हुन नसकिराखेको।
बर्दिया बढैयाताल गाउँपालिकाका बासिन्दाले अपराध अनुसन्धानमा कुनै पनि निर्दोष व्यक्तिले दुःख पाउन नहुने र दोषी छुट्न नहुनेमा जोड दिएका छन्। उच्च सरकारी वकिल कार्यालय नेपालगञ्ज र जिल्ला सरकारी वकिल कार्यालय बर्दियाले बर्दियाको मैना पोखरमा आयोजना गरेको समुदाय र सरकारी वकिल बीचको संवाद कार्यक्रममा बोल्दै स्थानीय बासिन्दाले पहुँच नभएको मान्छे जहाँ पनि पछि पर्ने भएकाले न्याय सम्पादनमा पहुँच नहुनेलाई विशेष ख्याल राखेर काम गर्नुपर्नेमा जोड दिएका थिए। प्राइभेट कानुन व्यवसायीले आफ्नो फाइदाका लागि पक्षलाई जथाभावी मुद्दा हाल्न उस्काउने र मनपरी फिस लिने गरेको भन्दै स्थानीयले कार्यक्रममा आक्रोश समेत पोखेका थिए। प्रमाणपत्रको आधारमा कानुन व्यवसायले नहुने कोषलाई पनि केसलाई पनि हुन्छ भन्दै लड्ने, जति सकिन्छ पैसा झार्ने प्रवृत्ति केही कानुन व्यवसायमा रहेको गुनासो गरेका थिए। दैनिक नेपालगञ्जमा खबर छ।
रुकुमका एक किसानले दाङमा व्यावसायिक उखु खेती सुरु गर्नुभएको छ। रुकुम बाफीकोटका मनोराज बाठाले दाङको घोराईमा व्यावसायिक उखु खेती सुरु गर्नुभएको हो। 16 कट्टाबाट सुरु गरेको व्यावसायिक उखु खेती आम्दानी बढ्दै गएपछि 7 बिघा क्षेत्रफलमा विस्तार गरेको उहाँले बताउनुभयो। गोपाल शर्माले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
पोखरामा रहेर साहित्य सिर्जना गरिरहनुभएकी युवा पुस्ताकी सशक्त स्रष्टा सरस्वती प्रतीक्षा नथिया बोकेर नेपालगञ्ज आउनुभएको छ। वादी महिलाको कथामा लेखिएको उपन्यास नथिया मार्फत कवियत्री प्रतीक्षा उपन्यासकारका रूपमा प्रस्तुत हुनुभएको छ। दाङको पश्चिम उत्तर क्षेत्रमा अपहेलना तिरस्कृत रूपमा रहँदै आएका वादी महिलाको कथालाई उपन्यास मार्फत प्रस्तुत गरेको उहाँले जानकारी दिँदै उपन्यासकार प्रतीक्षाले आफूले सतहमा भन्दा वादी महिलाका भित्री पाटोलाई प्रस्तुत गरेको बताउनुभयो। रूपा गहतराजले दैनिक नेपालगञ्जमा खबर लेख्नु भएको छ।
दैलेखको दुल्लु अस्पतालले कर्मचारीको तलब भत्तादेखि कार्यक्रमको खर्चको बिल भरपाई नराखेको पाइएको छ। लेखा परीक्षण प्रतिवेदन अनुसार दुल्लु अस्पतालका हरेक खर्च विवरणको बिल भरपाई छैन। गोविन्द केसीले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
बाँकेको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले खजुरा गाउँपालिकालाई शिक्षामा नमुना बनाउने बताउनु भएको छ। हिजो खजुरा 3 स्थित ज्ञानोदय नमुना माविको 40 वार्षिक उत्सव तथा अभिभावक भेलामा बोल्दै गाउँपालिका अध्यक्ष कक्षपतिले खजुरा क्षेत्रको शैक्षिक स्थिति सन्तोषजनक रहेको बताउनुभयो। उहाँले कमजोर रहेका विद्यालयलाई पनि सबल बनाएर गाउँपालिकाको शिक्षाको गुणस्तर देशमै नमुना बनाउने प्रतिबद्धता जनाउनुभयो। यस्तै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 10 अध्यक्ष बिन्दुभूषण बस्नेतले सामाजिक तथा आर्थिक रूपले एकल महिलाको अवस्था दयनीय रहेको बताउनु भएको छ। उहाँले एकल महिलाका सवालमा वडा कार्यालयहरूको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो। द्वन्द्वपीडित तथा एकल महिला सञ्जालको आयोजनामा हिजोदेखि नेपालगञ्जमा सुरु भएको सशक्तिकरण तालिमको उद्घाटन गर्दै अध्यक्ष बस्नेतले भन्नुभयो, सरकारवालासँगै एकल महिलाको उत्थानका लागि स्वयं एकल महिला पनि जागरूक हुन आवश्यक छ। दैनिक नेपालगञ्जमा खबर छ।
वातावरणीय मूल्याङ्कन विनय जाजरकोटमा बनाइएका सडकले समस्या निम्ताइरहेका छन्। त्यहाँका 7 स्थानीय तहमा धमाधम सडक निर्माण भइरहे पनि कुनै पनि योजनाको वातावरणीय मूल्याङ्कन भएको छैन। भारतले महाकाली नदीमा निर्माण गरेको 4 अस्थायी काठे पुल मध्ये 2 हटाएको छ। दार्चुलाका ब्यास गाउँपालिका 2 राप्ला क्षेत्रका 4 ठाउँमा नेपाल भारत जोड्ने अस्थायी काठे पुल मध्ये 2 भारतले हटाएको प्रेम चुनाराले आजको अन्नपूर्ण पोस्ट आजको नागरिक दैनिकमा खबर लेख्नु भएको छ। त्यस्तै अर्को खबरमा 3 वर्षीय छोरासहित पत्नीलाई घर निकाला गर्ने सशस्त्र प्रहरीका नायब उपरीक्षक डिएसपी देवबहादुर बोहराले फरक बोहरा देखाएर 2 राहदानी पासपोर्ट लिएको पाइएको छ। यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बाँकेका स्थानीय निकायमा इजलास बिनै न्यायिक सुनवाई सुरु, 80% सम्बन्ध विच्छेदका मुद्दा।
बागेश्वरी मन्दिरको बहुमूल्य बाकस आज खोलिँदै, महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापक पत्नीलाई अवैधानिक नियुक्ति।
कैलालीमा 30% किशोरी आमा, चैत्र 1 गतेदेखि 20 वर्ष पुराना गाडी देशभर चल्न नपाउने।
र रेल विस्तार अध्ययन गर्न भारतीय टोली नेपालगञ्जमा, रुपैडियादेखि कोलपुरसम्मको छोटो दूरीका कारण सुरक्षा चुनौती बढ्ने चिन्ता। हवस् त, प्राविधिक सहयोगी योगेशसँगै राकेश र मतुला बिदा हुन्छौँ। आज फागुन 30 गते बुधबार, मार्च 14 तारिक। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।